नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं। एक सरको माया हामीले गएको साता 12 श्रृंखला पृष्ठ 211 वाचन सुन्यौं। एक सरको माया उपन्यासमा कृष्ण धरावासी भूमिका लेख्नुहुन्छ, यो उपन्यास जसको बारेमा म चर्चा गर्न लागिरहेको छु यसले मलाई आश्चर्यजनक रूपमा जालझेल गरेको छ। नेपाली साहित्यमा यस प्रकारका थोरै उपन्यास मात्र पढिएका छन्। वीरशिखाले तिलस्मीलाई भित्राएको थियो, त्यसबेला भारतीय र उर्दू साहित्यमा चलिरहेका तिलस्मीहरूको प्रभावले काम गरेको हुँदो, तर आज विज्ञानले ती तमाम तिलस्मीहरूलाई भत्काइसकेको छ र आश्चर्यहरू बिस्तारै अनुपस्थित हुँदै गइरहेका छन्। बरु आज विश्व साहित्यमा तथ्य र कल्पनाको प्रतिस्पर्धात्मक दौड़ चलिरहेको छ। विज्ञानलाई सिरानी हाली कल्पनाको खेल खेलिरहेछ समाज भन्दै उहाँ अगाडि लेख्नुहुन्छ। पठन धैर्य टुट्न लाग्दै गर्दा पनि मैले यो उपन्यास पढ्न छोडिन। कथा चितवनका वरिपरि फेरि बरालिन थाल्यो। नायक चितवनमा आएर मालदेशमा सुनेका उपकथाका पात्रहरूको खोजीमा जब लाग्छ, फेरि विस्तारै पाठक मन तानिँदै जान थाल्छ र केही विशेष रहस्य बाँकी हुन सक्छ जस्तो लाग्दै जान्छ। कथा जब जिडीको बाबुआमालाई खोज्न थाल्छ, तिनीहरू कतै भेटिँदैनन् र चिन्नेहरू पनि कोही हुँदैनन्। जब जिडीकी भान्जी तृष्णा भन्ने भेटिएर पनि फेरि त्यो उसले भनेको ठेगानामा कतै हुन्न र यथार्थमा त्यसलाई कसैले चिन्दैनन्। जब जेरोडले भनेको हवाई दुर्घटनामा उसले भनेका कुनै मानिसहरू पनि मरेका थिएनन् भन्ने थाहा हुँदै जान्छ, चालिसेको कुनै पत्तो भेटिँदैन अनि पाठक पनि नायक सँगसँगै आश्चर्य हुँदै जान थाल्छ भनेर लेख्नुभएको छ। मैले धरावासीले लेख्नुभएको लामो भूमिकाबाट दुई अनुच्छेद अहिले वाचन गरेर प्रस्तुत गरे। जीएस पौडेलको उपन्यास एक सरको मायाको 13 श्रृंखला अब वाचन सुनौ पृष्ठ 212। साँझको समय झमझम पानी परिरहेको थियो। फर्किँदा दायाँतिर घरहरू थिए भने बायाँतिर निलो समुद्र। म धेरै रोमान्टिक भइरहेको थिएँ। एक्कासी मनमा राउँदा आई, फोन गर्नु पर्यो भनेर खुब गोजी छामे। मोबाइल त कोठामै छुटेछ। खजानाले आफ्नो काम गरि नै रहेको थियो। कोठामा पुगेर मोबाइल उठाएँ। राउदाले म्यासेज छोडेको रहेछ। वाउ, तर डियर, हामी रिलेटिभ्सको घरमा बसेका छौं, भोलि भेटौँ न हुन्न। राउदाको म्यासेजले मेरो कन्सिरी ततायो। मैले रिसाउँदै लेखेँ, यहाँ म कसका लागि आएको? ऊ अनलाइनमै रहेछ। म्यासेन्जरमा फोन गरे। मैले सुरुमै भने आई डोन्ट वान्ट टु टक। उसले उसको जवाफ आयो, आई मिस यू। मैले अलिक चर्कै आवाजमा भने, नो, यु डोन्ट मिस मी, यु आर चेन्ज्ड अलट। मेरो कुराले उसलाई असर गरेछ क्यारे। ऊ केही बोलिन। मलाई लाग्दै थियो अब सुक्क सुक्क आवाज आउनेछ, नभन्दै सुरु भइगयो। आफै लच्किनु पर्यो। त्यसो भए किन भेट्न खोज्दिनौ त मसँग? तिमी टाढिँदै गएको आवाज हुन थालेको छ। उसले समस्या सुनाएर घुर्की लगाउन थाली। यहाँ सबै आफन्तहरू छन्, दिदी पनि हाकी छे, साथीहरू पनि छोड्नै मान्दैनन्, म के गरौं? मलाई भेट्न मन नभएर हो र कि माझा पनि आकी छिन्? मैले प्रश्न गरेँ। आकी छे, आमा पनि आउनुभएको छ, हामी सबै ठूलो भएको घरमा छौं। के तिमी मलाई माझदासँग भेट गराउन सक्छौ? उसले मेरो प्रश्नको उत्तर दिइन। मैले पनि दोहोऱ्याएर सोधिन। उसले भनी, म भोलि भेट्छु नि है, प्लिज नरिसाउ ल। उसको मायालु पाराको बोलीले मेरो मूड ठिक गर्यो। मैले आवाजमा हल्का रोमाञ्च मिसाएर भने, अब यो एउटा युग जस्तो लामो रात कसरी एक्लै बिताउने होला? किन, यसअघि कोसँग रात बिताउँथ्यो र? उसले सोधी। हरेक रात तिमीसँगै त बिताइरहेको छु नि। खुब होला नि, मालेमा नेपाली जिएफहरू छन त धेरै छन्, तर सबै अर्कैका छन्। के था, केटा मान्छेको जात भर हुने भए पो। आज राति चेक गर्न आऊ न त, आउँछौ? नाइ, मिल्दैन कि, प्लिज। अनि भोलि चाहिँ कसरी भेट्छौ त? भोलि बिहान आमा र दिदी माले फर्किन्छन्, म केही दिन साथीहरूसँगै बस्छु। मलाई माझदासँग भेट गराउँदिनौ? मैले फेरि सोधेँ। भेटेर के हुन्छ र? मलाई एकपटक उनको अनुहार हेर्ने इच्छा छ। त्यो त झन् सम्भव नै छैन। किन? दिदी बुर्कामा बस्छ आज भोलि, हो र? उसको उममा विशेष आकर्षण थियो, मानव ऊ मेरो बलियो अँगालोमा च्यापिएकी छे। फेरि उसैले बिस्तारै सासले भने, पछि च्याट गरौंला, अहिले यहाँ सबैजना मलाई गाह्रो हुन्छ। मैले लेखेँ, ओके डियर, मिस यू टु बाई। राउदासँगको कुराकानीपछि म लज बाहिर निस्केँ। पानी परिरहेकै थियो। एकछिन हुसेनसँग कुरा भयो। नसोचेको प्लान बन्यो, अर्को दिन जेट्सकी चलाउने। त्यसो त मैले दुबई र शारजहाँको बोर्डरमा पर्ने ममजार बीच पार्कमा एक दुईपटक जेट्सकी चलाइसकेको थिएँ, तर माखुसीको कुरा बेग्लै थियो। हुसेनले मुस्कुराउँदै रेट बताए, आधा घण्टाको $60 फर सिंगल राइड, बट कपलका लागि स्पेशल अफर 80 मात्रै। मैले जिज्ञासा राखेँ, मान्छेसँग के सम्बन्ध, यो त समयको कुरा होइन र, कपलको रोमान्स पनि एड गर्नु पर्यो नि। बोलिसकेर उनी खुलेरै हाँसे। मैले पनि हाँस्दै भने, यो त कहाँ अफर भयो र, झन् घाटा भयो नि। मिलेछ भने डिस्काउन्ट गरिदिउला नि, तर तपाईँ त सिंगल हुनुहुन्छ, खोजौला नि जोडी। हामी दुवै एकसाथ हाँस्यौं। बाहिर झरी पनि हाँसिरहेको थियो। राति डिनरमा सीफूड प्लाटर अर्डर गरे। नन अल्कोहलिक मोइटो कम्प्लिमेन्ट्री थियो। एकछिनमा खाना आइपुग्यो। स्क्विड ड्रिङ्क्स, पिल टाइगर प्राउन्स, क्र्याब स्टेक, दुईवटा वेस्टकर, साइडमा गर्लिक ब्रेड र इन हाउस मायो सस। अरू त पहिले पनि खाएको थिएँ, तर वेस्टर भने पहिलोपटक खाएँ। खाने बेलामा मिस्टर बिन्सले एउटा फिल्ममा वेस्टर खाँदै गरेको सिन पनि सम्झे, तर मलाई भने त्यो मिठो लाग्यो, बिन्सले जस्तो फाल्नु परेन। डिनरपछि खजाना लुटेर बिस्तारामा पल्टिँदै राउदालाई मेसेन्जरमा कुर्न थाले। कुरिरहँदा एउटा मेसेज लेखे, यो झरी र तिम्रो याद उस्तै उस्तै, झरी ज्यान भिजाउने, तिम्रो याद आँखा। लगभग 10 मिनटपछि उसको मेसेज आयो, रुमाल छैन, तिमीले चुमेको दिनदेखि बगेको आँसु रुमालले पुस्नै छाड्यो, बिचरा पिन्चे केटाको आँखा। जवाफसँगै उसले आँखामा लभ साइन भएको इमो पनि पठाए। मैले लेखेँ, मेरा आँखा त यस्तै छन्, तर तिम्रो आँखा बेहद सुन्दर र नसालु पनि, म त्यही नसाको लतमा फस्दै गइरहेको छु। नसा त नसा नै हो, दोष पिउनेवालाकै हुन्छ, उसले देखी। सत्य राउदा, तिम्रो आँखा संसारका सबैभन्दा सुन्दर आँखा हुन्। मेरा यी आँखामा पनि कहिलेकाहीँ तिमी देखिन थालेका छौ। मेसेजसँगै एउटा लजालु इमो पनि आयो। साँच्चै? मैले सोधेँ। म कस्तो देखिन्छु त तिम्रो आँखामा? तिमी जस्तै देखिन्छौ। उसको जवाफमा मैले निधार खुम्चाएको इमो मात्रै पठाएँ। उसले नै फेरि लेखे, तिमी म जस्तै देखिन्छौ, सायद म केटा भएको भए तिमी जस्तै देखिन्थे। अनि म केटी भएको भए तिमी जस्तै? उसको मिठो बेला बेलामा मिलिरहेको थियो। म शब्दलाई आवाजमा बदलेर आनन्द लिइरहेको थिएँ। मैले लेखेँ, म केटी भएको भए र तिमी केटा भएको भए के गर्थ्यौ नि? अहिले नै भेट्न आउँथे। मलाई च्यालेन्ज गरेको तिमीले? मैले सोधेँ। हो गरेको। लाऊ लाऊ त म बसेको घर खोज्दै। त्यसपछि हाँसेको संकेत पठाए उसले। साँच्चै आउँछु नि फेरि, रातभरि प्रत्येक घरको ढोका डक्टकाउँदै आउँछु, कति नै घर छन् र यहाँ। हाँसी फेरि पनि, पहिले माखोसी जेलको ढोका डक्टकाउनु, तिम्रो लागि जेल जान पनि जाउँला क्यारे। मेसेज सिन भयो तर जवाफ आएन। म बिस्तारमा पल्टिएर उसको मेसेज कोर्दै थिएँ, भुसुकै निदाएछु। बिहान उठ्दा 8:30 बजेको थियो। झ्यालको पर्दा उगारेर बाहिर हेरे, झरी झरी नै रहेको थियो। बाथरूम छिरेर सानो खजाना लुटेपछि फ्रेस भएर म ब्रेकफास्टका लागि निस्केँ। म रिसेप्सनको अगाडि गेटमा उभिएर बाहिर परिरहेको झरी हेरिरहेको थिएँ। पछाडिबाट हुसेन बोले, झरी थामिने छाड छैन, आज तपाईँको जेट्सकी पनि त्यस्तै होला जस्तो छ। उनी मेरो छेउमै आएर उभिए। मैले हुसेनलाई हेर्दै भने, यो झमझम परेको झरीमा जेट्सकीको मजा उठाउन झनै आनन्द हुन्छ नि, तपाईँलाई के लाग्छ? हुन त एडभेन्चर नै हुन्छ नि, तर झरीमा रिस्की पनि हुन्छ। रिस्क बिनाको एडभेन्चर पनि कतै होला र? त्यो त हो, म सहमत छु। अनि तपाईँ झरीमा नै हो? कति बजे? म केही बेरमा भन्छु। हुन्छ। दिउँसोको 2 बज्ने लागेको थियो। प्लान अनुसार सबै तयार थियो। ब्रेकफास्ट अलि हेभी भएछ, मैले लन्च स्किप गरेँ। सेतो टी सर्ट र निलो सोर्ट्स लगाएर म तयार भएँ। हुसेन र म एउटै छाता ओढेर लजबाट बाहिर निस्क्यौं। हामी जेट्सकी पार्किङ गरेको ठाउँमा पुग्यौं। अगाडि किनारमा सानो खुला हलभित्र केही लाइफ ज्याकेटहरू थिए। मैले एउटा उठाएँ। उनले मलाई आधारभूत जानकारी दिए। म लाइफ ज्याकेट लगाएर सेतो जेटस्कीमा बसे। जेटस्कीको लेर्नेटको तारलाई उनले मेरो लाइफ गार्डको फित्तामा बाँधेर भने, कथम कदाचित तपाईँ खस्नुभयो भने यो लेर्नेट आफै निस्किनेछ अनि जेटस्की रोकिनेछ। जेटस्की स्टार्ट गरेर म माखोसीदेखि पश्चिमतिरको समुद्रमा घुम्न थाले। खुला समुद्र, आकाशबाट अनुहरत झरिरहेका पानीका थोपा, त्यसमाथि जेटस्कीले दिएको मजा, आहा, त्यो क्षण म बेहद रोमाञ्चित भएको थिएँ। मैले आधा घण्टा बितेको पत्तै पाइन। पानी दर्किरहेको थियो। म किनारामा पुग्दा हुसेन छाता ओढेर म नजिक आए। अनुहारमा परेको पानीलाई हत्केलाले पुछ्दै मैले भने, म अझै चलाउन चाहन्छु। अवश्य आधा घण्टा थपौं, उनले सोधे। म समयको सीमामा बाँधिन चाहन्न, जति समय बितोस् मन लागुन्जेल चलाउँछु। मेरो कुरा सुनेर छातालाई थोरै छड्के पारेर मुस्कुराउँदै हुसेनले भने, एज योर विस। उनी लजको अगाडि रहेको एउटा रूखको फेदमा उभिएर चुरोट सल्काउँदै हेर्न थाले। म प्रतीक्षाको समय झरीको आनन्द लिँदै गुजार्न थाले। योजना अनुसार राउदा आउने समय भइसकेको थियो, तर हुसेन बेखबर थिए। मैले बताउन आवश्यक पनि सम्झिन। झरी रोकिने छाँटकाट थिएन। परबाट कालो लेगिन्समाथि सेतो टी सर्ट लगाएकी केटी सलले मुख छोपेर किनारतिर आइरहेकी थिए। मैले जेट्सकी साइड गरे। ऊ मेरो नजिकै आई। मैले किनारमा रहेको एउटा लाइफ ज्याकेट उठाऊ भनेर इसारा गरे। उसले उठाएर लगाई अनि मेरो पछाडि बसी। ऊ अरू कोही नभएर मेरै राउदा थिए। मैले आफ्नो कुइनाले उसलाई घोच्दै थोरै मुन्टो फर्काएर सोधे, कति अबेर गरे कि? उसले सललाई आफ्नो घाँटीमा बेरेर मेरो ढाडमा ढेप्पिँदै भने, आफूलाई कति गाह्रो भयो, साथीहरूलाई ढाँटेर आउन त्यति सजिलो छ? गाउँलेको नजर पनि छल्नै पर्यो। हाम्रो संस्कार कस्तो छ भने त तिमीलाई थाहै छ नि। छिटो जाउँ, कसैले देख्यो भने झ्याउ हुन्छ। मैले हरियो बटन थिचेर जेट्सकी स्टार्ट गरेर एकपटक हुसेनतिर हेरेँ। उनी हेरिरहेका रहेछन्। झरीको मधुरो पर्दाबाट बेस्ट अफ लक भन्दै बुढियाउँलाई ठड्याए। मैले पनि त्यसरी नै उनलाई जवाफ दिएँ। राउदाले मेरो कम्बरमा चपक्क समाथि जेट्सकी आफै उइकियो। पानी एउटै लयमा परिरहेको थियो। राउदा मलाई चपक्क कसेर बसिरहेकी थिए। समुद्रका छालहरूमा परेर हामी बेला बेलामा पानीभन्दा थोरै माथि उडिरहेका थियौं। शरीरका लगभग सबै अङ्ग भिजिसकेका थिए। मौसमसँगै हामी रोमान्टिक हुँदै गएका थियौं। माखुसीभन्दा केही तल पुगेपछि लगभग घरको आँगन जत्रै बालुवाको थुप्रो समुद्रको बीचमा तैरिरहेको थियो, जुन अघिल्लो दिन माखुसीबाट हेर्दा अलि ठूलो देखिएको थियो। हुसेनले भनेको ठीक रहेछ। समुद्रको सतह घटेको बेला त्यो बालुवाको टापु ठूलो देखिने रहेछ, अनि बढेको बेला सानो हुँदै गएर समुद्रभित्रै डुब्दो रहेछ। हुसेनले भनेका थिए टापुको नजिक डल्फिनहरू भेला भएर बेला बेलामा डुबुल्की मारिरहेका हुन्छन्। मैले त्यो टापुमा जेट्सकी रोकेँ। राउदाका आँखा रोमाञ्चित भएर चारैतिर हेरिरहेका थिए। भिजेर नेतृक्क भएको उसको शरीरभित्रबाट बैंसको तातो बाफ आइरहेको थियो। ऊ जेट्सकी भन्दा थोरै पर समुद्रमा गएर उभिएकी थिए। पानी उसको घुँडासम्म थियो, तर जवानी भने शरीरभरि। त्यसै बेला एक होल डल्फिन नजिकैबाट डुबुल्की मार्दै कुद्न थाले। मतिर हेरेर रमाउँदै उसले भने, वाउ डल्फिन्स, लुक आलोक। राउदा आफ्ना सेता दाँत देखाएर उफ्रिँदै नाच्न थाले। मेरा लागि त्यो नजराना अकल्पनीय थियो। एउटा खुला समुद्रको बीचमा आँगन जस्तो बालुवाको टापु, निरन्तर झरिरहेका पानीका थोपा, छेउमा पार्क गरिएको सेतो जेट्सकी, साथमा श्याम श्वेत वस्त्रमा नेतृत्व भिजेकी प्यारी जो डुबुल्की मार्दै नाचिरहेका डल्फिन हेरेर रोमाञ्चित भइरहेकी छे। डेटका लागि त्योभन्दा रोमान्टिक परिवेशहरू के होला र? मैले त्यो टापुको नाम डल्फिन आइल्याण्ड राखिदिए। अगाडि डल्फिन डुबुल्की मारिरहेकै थिए। मैले आफूलाई उसको पिठ्यौंको ठीक पछाडि उभ्याएँ अनि आफ्नो चिउँडोले नजानिदो गरेर उसको दाहिने गर्दनमा स्पर्श गरे। आफ्नो हातलाई उसको कुममा राखेर विस्तारै तल झार्दै लगे। डल्फिनमा रमाइरहेका उसका आँखा मेरो स्पर्शले किंचित झस्किए, यद्यपि उसले पूर्वानुमान गरिसकेकी हुनुपर्छ। गर्दनमा स्पर्श गरिरहेको मेरो चिउँदो विस्तारै उसको दाहिने कानको पातलो लोतीसँग खेल्न थाल्यो। ऊ दुईतिरकै मजा लिइरहेकी थिए। मैले आफ्नो दाहिने हत्केलालाई सुस्तरी उठाएर उसको देब्रे गालामा टाँसेँ अनि बिस्तारै उसको अनुहारलाई आफ्नो अनुहारतिर गुमाएँ। जरीले आफ्नो रफ्तार बढाउँदै गएको थियो। डल्फिनहरू झनै मजाले उफ्रिन थालेका थिए। मेरा आँखाको सामुन्ने आधा झुकिरहेका उसका नीला आँखाले समर्पणको खास्टो ओढिसकेका थिए। मैले उसको टाउकोलाई बायाँ हातले आफूतिर खिचेर उसका बैंचालु ओठमा चुमिदिए। मेरो चुम्बनले प्रवाह गरेको ऊर्जाले उसका ओठमा हल्का कम्पन पैदा गरिदियो। उसले आफ्ना बैंचालु ओठ मेरा ओठबाट सुस्तरी बाहिर निकाली अनि मेरो पन्जाबाट फुत्किएर लजाउँदै जेट्सकीतिर गई। म अचल रहेँ। झरी झनै बाक्लिँदै जान थाल्यो। माकुसी लगायत वरपरका सबै टापु झरीको बाक्लो पर्दामा हराए। हावाको गति पनि बढ्न थाल्यो। डल्फिन आइल्याण्ड समुद्रमा नितान्त एक्लो देखियो। डल्फिनहरू पनि हराउन थाले। जेट्सकीलाई अगाडि पारेर उभिएकी राउदाको भिजेको पिठ्यौले मलाई बोलाउन थाल्यो। उसले आफ्नो अनुहारलाई पछाडि मोडेर छड्के नजरले मेरो आँखामा हेरी र लाजको पातलो पर्दाले ओठमा मुस्कान झरी। उसले आफ्नो देब्रे गर्दनमा झरेको कपाललाई दाहिने हातले पछाडिबाट तानेर दाहिने गर्दनतिर सारी। तेलमा राम्रोसँग नउम्लिँदै निकालिएको गुलाब जामुन जस्तो उसको गर्दनमा प्रणयभाव उम्लिरहेको थियो। मलाई उसको कटाक्षले खिच्यो। ऊ अगाडि रहेको जेट्सकीमा आफ्नो हात राखेर उभिएकी थिए। म उसको ठिक पछाडि देब्रे गर्दनतिर आफ्नो चिउँडो पारेर उभिए। उसको खुकुलो टी सर्टको गला कुमको डिलतिर लच्किँदै गएको थियो। आवाका झोक्काहरूले भायोलिनको प्रेमिल धुन बजाइरहेका थिए। मैले कुमको डिल नजिक पुगेको टी सर्टको गलालाई पाखुराको माथिल्लो भागसम्म जारिदिएँ। उसको देब्रे कुममा कालो ब्राको सानो फित्ता मात्र रह्यो। उसको कुममा पानीको थोपा झरेको टिप टिप आवाज आइरहेको थियो। पानीले भिजिरहेको म प्यासी भन्दै थिएँ। म उसको ब्युटी बोनमाथि परेको सानो खोपिल्टोमा जम्मा भएको पानीमा आफ्ना ओठ चोबेर प्यास बुझाउन लागे। उसको चिउँडो र गर्दन मेरो स्पर्शले तन्किन थाले। उसले बिस्तारै आफ्नो चिउँडोलाई आकाशतिर उठाए र आफ्नो निधारलाई उत्तानो पारेर मेरो कानको छेउमा आफ्नो ओठ ल्याए। उसको देब्री हात आएर मेरो गालामा चलमलाउन थाल्यो। उसका ओठ मेरो बाटुलो कानको लोतीमा खेल्न थाले। मेरा ओठ उसको ब्युटी बोनकै वरपर खेलिरहेका थिए। दुवैको रफ्तार बढ्न थाल्यो। सुस्तरी चलिरहेका ओठ छिटो छिटो चलमलाउन थाले। मैले उसलाई फनक्क घुमाएर आफ्नो सामुन्ने बनाए। उसको पिठ्यौको तल्लो भाग जेट्सकीमा आडेस लाग्यो भने माथिल्लो भाग मेरो देब्रे हातले अड्यायो। कुनै स्वचालित हतियार जस्ता हाम्रा ओठहरू एकाएक तीव्र गतिमा घर्षण हुन थाले। आँखा बन्द गरेर सम्भोगका लागि तयार बनेको उसको भरभराउँदो जवानीको पर्दा बनेका वस्त्र मेरो पुरुषत्वलाई चुनौती दिइरहेका थिए। वस्त्र मानौ हिमतालमाथि लागेको हुस्सुको लेयर हो। भित्र भरभराउँदो बैंसालु ताल छ। बिस्तारै म त्यो हुस्सुको पर्दा हटाउँदै गएँ। बैंसालु ताल देखिँदै गयो। त्यो निर्जन टापुमा एउटा कञ्चन बैंसालु कुण्ड देखियो। उसको अलमस्त अलौकिक शरीर मानौ पहिलो वसन्तका कुमारी फूलहरूको रसले भरिएको छ। उसको त्यो उन्मत्त शरीरले मलाई उमाल्दै थियो जसरी आगोले पानी उमाल्छ। वरिपरि उठिरहेका समुद्रका अनगिन्ती छालहरू हाम्रो क्रीडाको लयसँगै किनारामा आउने जाने गरिरहेका थिए। केही समयको घर्षणपछि ज्वालामुखी विस्फोट भयो। विस्फोटपछि आनन्दित उसका आँखाले एकपटक तृप्त भावमा मेरा आँखालाई हेरे। म राउदाको शरीरबाट छुटिएर सेतो सलको बिछोनामा पल्टिए। ऊ पनि मेरो छातीलाई सिरानी बनाएर चरम सुखानुभूतिका साथ आँखा बन्द गरेर पल्टिरहे। माखुसी फर्किँदा चार बज्ने लागेको थियो। जेट्सकीलाई जेट्टीको छेउमा पुर्याउँदै गर्दा परबाट एकजना होटलको स्टाफ छाता ओढेर आउँदै गरेको देखियो। पछाडिबाट मलाई कसिलो आलिङ्गनमा बाँधेर बसिरहेकी राउँदा जेट्सकीबाट उत्री नवविवाहित दुलही जस्तो उसको लज्जालु हावभावले मलाई जिस्काइ नै रहेको थियो। उसले लाइफ ज्याकेट खोलेर जहाँबाट निकालेकी थिए त्यहीँ जस्ताको त्यस्तै बनाएर राखी अनि मनोहर आँखाले मतिर हेरेर जान्छु ल भन्ने भाव दर्शाएर नबोली बाटो लागे। राउदा निस्किनासाथ त्यो स्टाफ आइपुग्यो। उसले राउदा निस्केको देखेको हुनुपर्छ तर त्यसबारेमा उसको चासो हुनु आवश्यक थिएन र उसले देखाएन पनि। त थोरै मुस्कानका साथ घडी हेरेर उसले जर्सीलाई किनारामा गाडिएको किलोमा बाँध्न थाल्यो। म भने होटेलतिर लम्किए। कोठामा पुगेर म चिसो कपडा नखोली बिस्तारमा पल्टिएँ। अङ्ग अङ्गमा राउदाका ओठको डामले काउकुती लागिरहेकै थियो। एकछिनपछि उठेर चिसो कपडा शरीरबाट उतारेर आफूलाई ऐनाको अगाडि सर्वाङ्ग नाङ्गोरुम भएरे। बालुवाका सेता कणहरू मेरो शरीरको काप कापमा टाँसिएका थिए। मेरो पुरूषत्वको प्रतिनिधि गमक्क परिरहेको थियो। श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौ। यसको बाँकी अंश वाचन अब सुनौ। अर्को दिन पानी थामिएको थियो। राउदा केही दिन माखोसीमै बस्ने भई मलाई भने सोमबार दिउँसोको एउटा मिटिङ एटेण्ड गर्नुपर्ने थियो। त्यसैले बिहानै क्रेडिट कार्डबाट पेमेन्ट गरेर रिसिप्ट र कार्ड वालेटमा घुसारे अनि होटलबाट निस्के। माखोसीबाट बिहान 7:30 बजे डोनी छुट्ने रहेछ। छोड्न आएका यात्रुका आफन्तहरू हात हल्लाएर विदा गरिरहेका थिए। डोनी हिँड्नै लाग्दा मैले पर एउटा नरिवलको बोटमुनि राउदालाई उभिएको देखेँ। उसले मलाई हेरेर हात हल्लाए। म पनि हात हल्लाउँदै उसैलाई हेरिरहे। त्यति बेला पनि उसको अनुहारमा बेहुलीको जस्तो लज्जा यथावत नै थियो। डोनी समुद्रको बीचतिर पुग्दासम्म ऊ हेरिरहेकी थिए। दिउँसो 3 बजे म फाइनान्स कन्ट्रोलर र इस्माइल दुबईको एउटा सप्लायरबाट आएका दुईजनासँग अफिसको मिटिङ हलमा थियौं। कम्पनीका एमडी इण्डियन नागरिक र मालदिवियन केटी जो लोकल कोअर्डिनेटर रहेछ। एकछिनको सामान्य गफपछि उनीहरूले आफ्नो ब्रान्ड र क्वालिटीको बारेमा मार्केटिङ स्पिच दिन शुरू गरे। मालदिवियन केटी बोलिरहेकी थिए। मेरो ध्यान भने उसको स्पिचभन्दा पनि हाउभावतिर गइरहेको थियो। घरि ओठतिर, घरि आँखातिर त घरि छातीतिर। मनमनै म उसलाई राउदासँग तुलना गर्न थाले। तर मलाई राउदाको अगाडि उसको सुन्दरता फिक्का लाग्यो। What are you lost? She is asking something to you. मेरो छेउमा बसिरहेका इस्माइलले आफ्नो घुँडाले मेरो घुँडामा ट्राक्क पार्दै सुस्तरी मेरो कानमा खुसखुसाए। म झस्किएर आफूलाई सतर्क बनाएर उसको अनुहारमा हेर्न थालेँ। त्यसपछि भने मेरो ध्यान उसको स्पिचतिरै गयो। मिटिङ सकिएपछि म आफ्नो क्याबिनमा बसिरहेको थिएँ। एकछिन अगाडिको कुरा सम्झिँदा आफैलाई आँसु लाग्यो। केही दिनदेखि अक्सर म एउटै कुरामा टोलाउन थालेको थिएँ। प्राय म राउदाकै बारेमा सोचेर टोलाउँथे। दिन प्रतिदिन मलाई खजानासँगै उसको सामिप्यताको खाँचो बढ्दै गयो जस्तो लाग्न थाल्यो। म काममा गइरहेको हुन्थे, गरि पनि रहेकै हुन्थे, तर केही समयदेखि कस्टमरहरूसँगको मेरो नियमित कुराकानी पातलो हुँदै जान थालेको थियो। पहिलो 3-4 महिनामा नै मैले देखाएको कामको रंग जो मैले अझ गाढा बनाएर लैजान सक्थे, तर मेरो रुचि त्यतातिर बढ़न सकिरहेको थिएन। हुँदाहुँदा कहिलेकाहीँ त महत्वपूर्ण इमेलको जवाफ फर्काउन पनि भूल्थे। एक दिन सेन्ताराको पर्चेजिङ म्यानेजरले फोन गर्यो। उसको र मेरो राम्रो सम्बन्ध थियो, तर त्यो दिन उसको आवाज क्रोधित सुनियो। आलोक, झन् मैले भीआईपीको लागि हो भनेर पहिले नै भनेको थिएँ, खोइ मेरो बेलुका क्याबियर, अब मैले के जवाफ दिने सेफलाई? उसको क्रोधले मलाई झस्कायो। बेलुका दुबईबाट अर्डर गरेर ल्याउनु पर्ने थियो, तर बिर्सिएछु। म हुस्सु हुँदै गइरहेको थिएँ। केही दिन अगाडि पनि त्यस्तै घटना घटेको थियो। म क्याबिनमै थिएँ। इस्माइल आएर मलाई चिन्तित मुद्रामा भनेका थिए, आलोक तिम्रो ध्यान आजभोलि अन्तै कतै जान थाले जस्तो छ। उनले अचानक भनेको त्यस्ता कुराले म छक्क परे। किन सर, के भएर? आजभोलि पहिले जस्तो छैनौ तिमी। सबैसँग खुलेर कुरा गर्ने तिम्रो स्वभावमा परिवर्तन आए जस्तो फिल भइरहेछ। आलोक, तिमीलाई अप्ठ्यारो पार्ने मेरो उद्देश्य होइन, तर केही कस्टमरहरूले मसँग गुनासो पोख्दै थिए। आजभोलि तिम्रो इमेलको रेस्पोन्स ढिला जान्छ अरे, कहिलेकाहीँ त रिमाइन्डर नै पठाउनुपर्छ अरे। इस्माइल बोलिरहँदा उनको अनुहारमा स्वाभाविक गम्भीरता त छँदै थियो, साथै चिन्ता पनि थियो। फेरि उनीले सोधे, आलोक, तिमी एक मिहिनेती केटा हो, तिम्रो कामको प्रभावले नै मैले तिमीलाई यहाँ बोलाएको हो, तर विगत केही समयदेखि कतै तिमी काममा सुस्त हुँदै गएका त छैनौ? यो मेरो चासो हो। चिन्ता यो छ कि तिमी कुनै समस्याको भुमरीमा त परेका छैनौ? यदि तिमीलाई कुनै समस्या छ भने मलाई भन। मैले भने, त्यस्तो केही छैन सर। मेरो जवाब सुनेर उनले चित्त नबुझ्दो आँसु फिस्स हाँसेर भने, अस्ति तिमीले पठाएको इन्टरनल इमेलमा हाम्रो फाइनेन्सको साटो फाइनेन्स एट इन्फोमार्टलाई कपी गरेछौ, खै कसरी तिमीबाट यस्ता भूल हुन थाले? इस्माइल निराश भएर मेरो क्याबिनबाट निस्किए। आफ्नो गल्ती हो होइन भनेर मैले फटाफट आउटबक्समा हेरेँ। साँच्चै नै मबाट त्यो गल्ती भएकै रहेछ। म आफैसँग निराश भएँ अनि त्यही विषयमा टोलाउन थालेँ। के भइरहेको छ के भनेर चित्त बुझाउँ? म चित्त बुझाउने कुरा सोच्दै फेरि अरू केही बेर टोलाएँ। कतै खजानाको प्रभावले त होइन? यस्तो त नहुनुपर्ने। खजाना लुट्ने अरूले पनि त काम गर्छन् नि। खजानालाई दोष लगाउन मनले नै मानेन। सायद मलाई कुनै मानसिक रोग त लागेको छैन, तैट दिमागमा पनि के आउँछ। कहिलेकाहीँ त मलाई आफ्नै सोचाइसँग रिस उठ्ने गर्थ्यो। त्यो सास पनि मलाई इस्माइलको कुराले घोचिरह्यो। उनको चिन्ता र चासो त जायज नै थियो। वास्तवमै खजाना लुट्न सिकेपछि ममा परिवर्तन आउँदै गएको हो। म अर्थ न वर्थका कुरा मनमा खेलाएर अर्थपूर्ण कुरा भूल्न थालेको थिएँ। अफिस पनि ढिलो जान थालेको थिएँ, जबकि पहिले म टाइमभन्दा अगावै पुग्थेँ। यद्यपि खजानाको धुवामा हावा जस्तै भएर उड्नुको पनि छुट्टै आनन्द थियो। म त्यो आनन्द प्राप्त गर्नका खातिर जिन्दगीका महत्वपूर्ण उपलब्धिहरू तरौटी राख्दै गरेको थिएँ। सायद जिन्दगीलाई पनि त्यो प्रोफेसनमा लागेको दिनदेखि म आफ्नो कामप्रति निष्ठावान भएकै कारण सानै उमेरमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने ओहदामा पुगेको थिएँ। बढ्दो उमेरको जोशले मेरो कार्यलाई सधैँ ऊर्जावान बनाएकै कारणले दुबईको कम्पनी होस् या इस्माइलको कम्पनी, मेरो पर्फर्मेन्स सधैँ अब्बल नै थियो। तर खजाना लुट्नुभन्दा अगाडिसम्म मेरो ऊर्जामा क्रमशः ह्रास आउँदै गएको थियो। मलाई आफैमाथि शंका लाग्न थाल्यो कि म त्यही आलोक हुँ जो काम दाम र प्रमोशनका लागि दिनरात मेहनत गर्थ्यो, कि मबाट आफ्नो करियरलाई अगाडि बढाउँदै सफलताको शिखर चुम्ने सपना विस्थापित हुँदै गएको। सोच्दा पनि मन अमिलो भएर आउँथ्यो अनि आफैसँग रिस उठ्थ्यो। एक मनले सोच्थ्यो, मेरो करियर र जिन्दगी सबै बिग्रिने भयो, यो नशाको आनन्द छोडिदिन्छु अब। तर फेरि तुरन्तै अर्को मनले भन्थ्यो कि यो सब छोड्न सम्भव छ र। मन दुधारमा अल्झिरह्यो। अझ राउदालाई त त्यसको पत्तो समेत थिएन, जो मेरो जिन्दगीको महत्वपूर्ण हिस्सा बनिसकेकी थिए। कुनै दिन जब उसले थाहा पाउँछे कि उसले मलाई स्वीकार गरिदिए त एउटा कुलतमा फँसेको केटोबाट उसले के अपेक्षा राख्न सके र? त्यही कारणले ऊ मबाट टाढा भयो भने के म थेग्न सकुन्ला त्यो वियोगको भेल? मोनोटोनस इमोसनहरू बेपरवाह बग्दै जाने क्रम चलिरहेको थियो। धुवाँ भएर उडिजाने खजाना आनन्द त धेरै दिन्छ, तर विषालु पनि त्यति नै छ। सोचे अब मन दह्रो पारेर मैले यो सब छोड्नुपर्छ। राति 10 बजे बालकोनीमा बसेर कालो कफी पिउँदै थिएँ। छोड्छु भनिएका कुरा सजिलै कहाँ छोड्न सकिँदो रहेछ र? खजाना लुट्न मन लागिहाल्यो। पातलो बनाएर ताने, सिमसिम पानी परिरहेको थियो। मनमा राउदाको याद आइरहेको थियो। उसलाई म्यासेन्जरमा लेखेँ, मिस यू डियर, फिलिङ लोनली। कफीको आखिरी थियो र सकिने बेलामा उसको जवाफ आयो, ब्याडली मिसिङ यू टू स्वीट आर्ट। उसको जवाफ पढ्ने बित्तिकै मैले लेखेँ, यो मनसुनले मलाई एक्लै देखेर गिज्जाइरहेको छ, प्लिज कम सुन। उसले एउटा स्माइलको इमो पठाई अनि लेखी, म त हिजोकै झरीमा अझै पनि भिजिरहेको छु, ताजै छ तिम्रो सुगन्ध मेरा अङ्ग अङ्गमा। मैले लेखेँ, तिमी बिनाको यो वर्षा म भिजेको पानी जस्तै, यो टिप टिप आवाज पनि लागिरहेछ ताना जस्तै। उसले लेखी, तिम्रो मेरो व्यवस्थामा हाँसिरहेको छ, मौसम पनि स्वार्थी रहेछ यो स्वार्थी जमाना जस्तै। जवाफमा म केही टाइप गर्न खोज्दै थिएँ, मोबाइल नै स्विच अफ भयो। रोमान्स शुरू हुँदै थियो। ब्याट्रीले धोका दियो। हतार हतार मोबाइल चार्जमा जोडेर फोन अन गरे अनि मेसेन्जर खोलेर लेखे, सरी, ब्याट्रीको चार्ज सकिएर मोबाइल अफ भयो। राउदाको कुनै जवाफ आएन। सायद मलाई अफलाइन देखेर ऊ पनि अफलाइन भए। रातको 2 बजिसकेको थियो। खजनाको मज्जा हराउँदै जान थाल्यो। म बिस्तारामा पल्टिएर निदाउने प्रयास गरिरहेको थिएँ तर सकेको थिइनँ। केही नपुगे जस्तो भइरहेको थियो। जबरजस्ती आँखा बन्द गरेर निद्रा बोलाउन थालेँ तर निद्रा आउनै मानेन। बाहिरका लाइटको उज्यालोले पो हो कि भनेर च्यालको पर्दा बन्द गरे। हल र बेडरूम बीचको ढोका पनि बन्द गरे तर पनि निद्रा लागेन। अर्को दिनबाट अफिसमै समयमै गएर काम गर्छु भन्ने सोचिरहेको थिएँ। त्यति अबेरसम्म पनि निद्रा नै परेन। कसरी सम्भव होला? केही सिप नलागेपछि म बिस्ताराबाट उठेर हलमा गएँ अनि टिभी हेर्न थालेँ। कुनै च्यानलमा पनि हेर्न लायक रोचक कार्यक्रम आएको थिएन। एउटा च्यानलमा कुनै म्याथमेटिसियनको जीवनीमा आधारित अंग्रेजी फिल्म आइरहेको थियो। केही बेर त्यही हेरेँ। एकछिनमा बोर लाग्यो अनि टिभी बन्द गरिदिएँ। चुरोट बोकेर म बालकोनीमा गएँ। झरी थामिएको रहेछ। चिसो समुद्री हावा बहिरहेको थियो। 2 चुरोट लगातार पिएर म बिस्तारामा फर्केँ। फेरि पनि निदाउन सकिनँ। मलाई थाहा थियो ज्यानले के चाहिरहेको छ, तर आफूलाई अन्तै भुलाउन खोजेको थिएँ। मेरो केही जोड चलेन। के नै गर्न सक्थे र म? विवश थिएँ आफ्नै आदतसँग। अर्को दिन पनि समयमा अफिस पुग्न सकिन। स्माइली देखिरहेका थिए तर केही पनि भनेनन्। साँझ रकबमा अहमद र म थियौं। ऊ आफ्नो आइल्यान्डबाट त्यही दिन दिउँसो फर्किएको थियो। पानी थामिएको थियो। एक मुस्रो धुवाँ उडाएर अहमदले भन्यो, सेप्टेम्बर 10 फिक्स भयो यार। यानि तेरो बिहे? वाउ, कंग्रेट्स यार। थ्याङ्क्स। तेरो जीएफको जब छ कि नै? एयरपोर्ट इमिग्रेसनको प्रोभेसनमा छ। लक्की रहेछस्, सरकारी जागिर श्रीमती पाइस। प्रोभेसन राम्रो भयो भने सब ठिक हुन्छ यार। हुन्छ हुन्छ, टेन्सन नलि। तेरो जीएफ तँभन्दा त पक्कै स्मार्ट होली। साले, मेरो जीएफको प्रशंसा गरेको होस् कि मेरो बिल्ला? म हाँसिरहेको थिएँ। उसले पनि हाँस्दै थप्यो, यही पनि झन्डै फुस्के कि नि यार। यानि कि बिहे गर्नु अघि म उसलाई सबै कुरा बताउन चाहन्थेँ, त्यसैले अरू जीएफका सबै कुरा भनिदिएँ। अनि के भनिदियो उसले? सुरुमा त एकदमै रिसाई अनि रोई पनि। रुदा रुदा थाकेपछि मेरो काँधमा आफ्नो शिर राखेर मौन भई। उपरान्त उसँगको सम्बन्धलाई म कुनै झुटको धागोमा अल्झाएर लैजान चाहन्नथे। ऊ पनि मलाई धेरै माया गर्थे र गर्छे पनि। हामी एउटै आइल्यान्डमा जन्मेर हुर्केका हौं। प्राइमरी लेभलसम्म एउटै स्कूल पढ्यौं। पछि उसको परिवार माले आएर बस्न थाल्यो। स्कूल सकिएपछि म पनि आएँ। माले आएपछि हाम्रो सम्बन्ध अगाडि बढ्दै गयो। राम्रो पढाइ र मेहनतले उसले सरकारी जागिर पनि पाए, तर म आउटस्ट्यान्डिङ विद्यार्थी हुँदाहुँदै पनि राम्रो जागिर पाउन सकिन। आउटस्ट्यान्डिङ त नहसान यार, मैले हाँस्थे भने। लो नहसारे, म सधैँ कक्षाबाट आउट भएर बाहिर स्ट्यान्डिङ हुनुपर्थ्यो, अनि म आउट स्ट्यान्डिङ विद्यार्थी नभएर अरू को होला त? एकछिन रकुबमा हामी सबैको हाँसो फैलियो। राति करिब 11 बजीतिर राउदाको म्यासेज आयो। म बिस्तारामा पल्टिएर खजनाको नसामा उडिरहेको थिएँ। सायद म म्यासेन्जरमा उसैका पुराना म्यासेजहरू पढ्दै थिएँ। उसले लेखेकी थिए, म भोलि बिहान माले आउँदैछु। मैले म्यासेजको जवाफ फर्काएँ, लभली डियर, म रिसिभ गर्न आउँछु। एक मिनटपछि उसको जवाफ आयो, नाइ नआउ, किन? म साथीहरूसँग आउँदैछु। के हुन्छ त साथीहरू भएर? म्यासेजसँगै मैले एउटा स्माइलको इमो पनि पठाएँ। केही भइहाल्यो भने नि? उसले पनि स्माइलको इमोसँगै म्यासेज पठाए। त्यो केही भनेको चाहिँ के नि? केही भनेको त्यही के? त्यही नि। भनेपछि तिमीलाई मेरो विश्वास छ? त्यस्तो होइन। अनि के त? तिमीप्रति पूरा विश्वास छ, तर के? तिमी ह्यान्डसम छौ, मलाई आफ्नै साथीहरूको विश्वास छैन। मलाई जीएफहरूको संग्रहालय बनाउने सोख छैन, मैले उत्तर दिएँ। के भर र भर्खरैको पूरा विश्वास कता हरायो त? हराएको त छैन, तर पनि के? केटाहरूको स्वभाव नै त्यस्तै हुन्छ। त्यस्तै भनेको कस्तो? मतलब केटीहरू एउटा मात्र केटाबाट धेरै थोक चाहन्छन्, तर केटाहरू धेरै केटीहरूबाट सबै एकै थोक चाहन्छन्। ए, त्यस्तो पो? केटीहरू एउटा मात्र केटाबाट धेरै थोक चाहन्छन्, तर केटाहरू धेरै केटीहरूबाट एकै थोक चाहन्छन्। अनि त्यो एउटै थोक भनेको चाहिँ के नि? खुब हेर न, केटा मान्छेको जात त जनाइहाल्यो होइन? घुमाइ फिराइ त्यहीँ ल्याउनुपर्छ। उसले एंग्री एमओ पनि साथैमा पठाई। मैले लेखे घुमाई फिराई त्यही भनेको चाहिँ कहानी, खुब सोझो पल्टेको तिमी, जाऊ बोल्दिनु, म बोल्दै लेख्दै गर्छौ र नबोली लेख न, लेख्दा पनि लेख्दिन, अब औंलाले टाइप मात्र गर न त, धेरै नजिस्क है अलि रोइदिन्छु अनि नै। तिमी रुन पाउनौ किन नपाउने, यो त हाम्रो जन्मसिद्ध अधिकार हो। यो अधिकारै पो हो त, मलाई त हतियार जस्तो पो लाग्छ त। म हाँसे, आई हेट यु, साँच्चै? यस, त्यसो भए आई हेट यु टु। उसले ठुस्स परेको इमो पठाए, मैले लेखे वाउ ठुस्किँदा त कति राम्रो देखे कि, मैले दाँत देखाएर हाँसेको इमो पनि पठाए। आई नो आई एम नट ब्युटिफुल, इफ यु आर नट ब्युटिफुल आई एम प्रेग्नेन्ट, मतलब बोथ इम्पोसिबल। जवाफमा उसले स्माइलको इमो पठाई, मैले लेखे तिमी प्रकृतिको अनुपम उपहार हो, तिमीभन्दा सुन्दर चीजहरू केही छैन, राउदा तिम्रो सुन्दरतासँग तुलना गर्ने चीज नै केही छैन। जवाफमा उसले लेखे आई मिस यू, मैले लेखे आई लभ यु, लभ यु टु स्विट हार्ट। भोलि कति बेला भेट्ने? दिउँसो आईजीएमएच पछाडि भेटौँ न ल, साँझ भेटौँ न, दिउँसो मेरो अफिस छ, साँझ म साथीको बर्थडे पार्टीमा जानु छ। ओके, त्यसो भए म लन्च टाइममा निस्कन्छु नि त। हुन्छ, अनि अरू सुनाउ के छ तिम्रो नयाँ खबर? ठिकै छ, चिसोबाट बस्न सिरकमा गुटुबुटु परिराखेको छु म त। हो र? अनि सिरकले तातो हुन्छ त? सिरकले नभएर केले हुन्छ त? मायाले, खुब मायाले पनि तातो हुन्छ कै? हुन्छ नि, महसुस गर त मेरो माया। अँ गरे, तातो भयो? नाइ, तातो नभएर के भयो त? न्यानो भयो। जवाफसँगै उसले मुटुको इमो पठाए, मैले लेखेँ मलाई पनि तिम्रै सिरकभित्र घुस्रिन मन लाग्यो, आऊ न त, छेउतिर ठाउँ खाली नै छ। उसले जोडीवाला इमोसहित जवाफ पठाए, मैले लेखेँ ल आएँ म, अलि उता सर, सर्दिन के, तिमी त्यतिमै एडजस्ट गर। म एडजस्ट गरेर सोध्न आएको हो र? अनि के गर्न आएको त? तिम्रो आँखामा डुब्न? नाइ, म त परेला बन्द गरेर नुनु गर्छु। त्यसो भए तिम्रो ओठसँग कुरा गर्छु? नाइ, म त कुनातिर फर्केर नुनु गर्छु। त्यसो भए तिम्रो कोमल पिठ्यौमा परेड खेल्छु? नाइ, मलाई काउकुती लाग्छ। त्यसो भए पिठ्यौभन्दा अलि तल चकचक गर्छु? अह, त्यहाँ त झन् काउकुती लाग्छ। यता फर्कन प्लिज, नत्र फेरि के, मेरो हात सिकसिक गरिरहेछ, जहाँ पनि जान सक्छ। तिम्रो चुच्चो हातले नचलाऊ है, यता फर्कन त उसो भए। नाइ, मलाई लाज लाग्छ। मसँग के को लाज नि? अह, नाइ, मेरो हात सलबलाउन थाल्यो है। नाइ के, उता लैजाऊ तिम्रो चकचके हात। अह, अब मेरो हात रोकिँदैन। मेरो कुरा बुझ न। अह, म रोकिन्न अब, पिरियडमा छु कि डियर। हो र? च्याटिङमा कल्प रोमान्स गर्दै गर्दा मलाई त साँच्चै राउदासँग छु जस्तो लागिरहेको थियो, सायद उसलाई पनि मलाई जस्तै लागेको हुनुपर्छ। राउदासँग भेट्दा, बोल्दा या त च्याट गर्दा, जे गर्दा नि म समय बितेको पत्तै पाउँदिन थिएँ। यो माया भन्ने चिज पनि बडो गजबको हुँदो रहेछ। अर्को दिन पनि अफिसका लागि ढिला नै भयो। त्यो दिन पनि स्माइलले म ढिला गएको देखे, तर केही पनि भनेनन्। सायद उनको मौन हेराइले भनिरहेको थियो, व्हाट द हेल आलोक, यही हो तेरो अफिस आउने टाइम। टाइम मिलाएर म अघिल्लो दिनको योजना मुताबिक अफिसबाट निस्केँ। आकाश धुममा थियो, पानी पर्ला पर्ला जस्तो। आईजीएमएच पछाडि किनारामा हाम्रो भेट्ने योजना थियो। नजिकै भएकाले म पैदलै गएँ। वरपर मान्छेहरूको संख्या उल्लेखनीय थियो, सबै राम्रो मौसमको फाइदा उठाइरहेका थिए। म एउटा रुखमुनि उभिएर राउदाको प्रतीक्षा गर्न थालेँ। केही बेरमा राउदा आई, उसले गोल्डन कलरको चुडीदार कुर्ता सुरुवाल लगाएकी थिए, जसमा ऊ बेहद सुन्दर देखेकी थिए। मलाई देखेर ऊ मुस्कुराउँदै नजिकै आई। दुई दिन मात्र भएको थियो उसलाई नदेखेको, तर मेरो आँखा उसलाई देख्न यति आतुर थिए कि मानव वर्षौंपछि उसलाई देख्दैछन्। भेट्नासाथ उसलाई ग्वाममा अँगालेर किस गर्न मन थियो, तर परिवेशले साथ दिएन। सायद उसलाई पनि मेरो छातीमा झ्याम्मा आम फालेर मायामा डुब्न मन थियो। कुराको शुरूआत उसैले गरे, आज कति धेरै मान्छे बसेका यहाँ। उसको बोलीले अगाडिको मेरो कल्पनालाई यथार्थमा प्रमाणित गरिदियो। ऊ मलाई एकान्तमा भेट्न आतुर थिए। रुखमुनि उभिएरै हामीले एकछिन रोमान्स गर्यौं। आँखाले सही फाटफुट पानीका थोपा झर्न थालेपछि मान्छेहरू बिस्तारै बाटो लाग्न थाले। हामी पनि त्यहाँबाट निस्किएर तिरागु बिल्डिङको बाटो हुँदै हिँड्यौं। राउदा मौन रहेपछि मैले कुरा निकाले, राउदा तिमीलाई यो कपडाले कस्तो सुहाएको? मालदिवीनहरूले खासै कुर्ता सुरा लगाउँदैनन्, तिमीलाई कसरी यसको सोख भयो? राउदाले मुस्कुराउँदै भनी, मेरो एउटी नेपाली साथी छ, यो उसैले गिफ्ट गरेकी हो।
आ, 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 आ,
नेपाली साथी नेपाली साथी मलाई त कहिले भनिनौ त किन भन्नु पर्यो त तिमीलाई उसँग तिम्रो के काम तैपनि के उसले अलि ठूलो आँखा बनाएर भने म नरम हुँदै बोले मेरो मतलब नेपाली भएको नाताले कि नेपाली केटी भएको नाताले उसको आँखा अझै ठूला भएका थिए तर पनि म जिस्किने मुडमा थिएँ अनि परिचय गराउँदिन त उसँग ऊ हेर न केटी भनेपछि त ऱ्याल झरिहाल्ने के केटाको जात उसले ठुस्किँदै भने म जिस्किरहे नाम मात्र भन न त भन्दिन जाऊ म भने तिमीलाई भेट्न आउने तिमी भने अन्तै ताक्ने उसले केही नखरा पारी अनि मैले त्यो विषयलाई टुङ्ग्याउन चाहे ल ल भइगयो म जिस्केको मात्र हो यस्तो कुरामा नजिस्काई मलाई मन पर्दैन उसले नखरा यथावत नै राखी मलाई फेरि जिस्कन मन लाग्यो तिम्रो साथी मालैमै बस्ने हो यो प्रश्नले ऊ साँच्चैकै रिसाई जाऊ अब त म तिमीसँग बोल्दै बोल्दिन ऊ फटाफट अगाडि हिँड्न थाले म उसलाई पछ्याउँदै पछि पछि हिँड्दै थिएँ देरागो बिल्डिङको मोडमा रहेको गुलाफको झाङबाट आइजिएमएसतिर बोडिने बेलामा अचानक म सशंकित भएँ कसैले पिछा गरिरहे जस्तो लाग्यो म जहाँको तै टक्कर रोकिएँ अनि बिस्तारै पछाडि फर्केर हेरेँ तर त्यहाँ कोही थिएन बेला बेलामा मलाई त्यस्तो भ्रम हुने गर्थ्यो तर त्यो दिन भने साँच्चै कसैले पिछा गरिरहे चाहिँ लागिरह्यो पछाडि हेरेर मात्रै मेरो धित मरेन म फर्केर त्यो गुलाफको झाङसम्म पुगेँ चाङको अर्को साइडमा चाङतिरै फर्केर एउटी घुम्रो कपाल भएकी केटी मुख छोपेर रोइरहेकी थिए उसको नजिकै सपिङ ब्याग पनि थियो मलाई लाग्यो त्यो केटीलाई म चिन्छु सायद मेरो पिछा गर्ने केटी यही हो कि तर किन रोइरहेकी छे म उसको नजिक जान खोज्दै थिएँ अचानक तिरागु बिल्डिङको तलबाट एउटा जगल्टी आयो त्यो जगल्टी त्यही थियो जसलाई मैले पहिले पनि धेरैचोटि देखेको थिएँ मेरो सातो पुत्र उड्यो त्यसको बारेमा अहमदले पनि बताएको थियो झट्ट याद आयो एक दिन मैले त्यो जगल्टेलाई उसकी गर्लफ्रेन्डसँग देखेको थिएँ उसको कपाल पनि घुम्रो नै थियो त्यो रुने केटी जगल्टेकै गर्लफ्रेन्ड हुनुपर्छ त्यो जगल्टेले आफ्ना खतरनाक आँखाहरूले मलाई हेऱ्यो अनि रुखो स्वरमा सोध्यो एनी प्रोब्लम म्यान जगल्टे त मसँग न्युपो खोज्न आँट्यो कि के हो म भित्रभित्र डराइसकेको थिएँ टाउको हल्लाएर नो प्रोब्लम भन्ने जवाफ दिएर म फटाफट बाटो लागेँ केही पर पुगेपछि यस्तो लाग्यो आज बाल बाल बचियो अनावश्यक मेरा सोचहरूले कुनै दिन मलाई भडकालोमा जाग्ने हुन् मनमा पीर पर्न थाल्यो अलि अगाडि पुगेर यताउता हेरेँ राउता गइसकेकी थिए मैले के गरेँ होला एक त ऊ रिसाएकी थिए त्यहाँमाथि उसलाई व्यवस्था गरेर जगल्टेको गर्लफ्रेन्डतिर अल्झिन पुगेँ मेरो यही पारा हो भने कुन दिन राउता पनि फुस्किन्छे मनमा डर पनि पैदा भयो लन्च टाइम पनि सकिसकेको थियो राउताको मुड राति ठिक गरौँला भन्ने सोच्दै म अफिसतिर लागेँ श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन एक सरको मायाको तेह्रौं श्रृंखला वाचन हो हामीले यो वाचन आज 233 पृष्ठमा ल्याएर गरेका छौं जीएस पौडेलको एक सरको मायाको तेह्रौं श्रृंखला आजलाई यही सकिन्छ अर्को साता एक सरको मायाको चौधौं श्रृंखला लिएर आउनेछौ तबसम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे कार्यक्रम श्रुति सम्वेकबाट विदा हुन्छौ नमस्कार शुभरात्री।